आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जयमसी अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी रोमी 7 अध्याय 1-14 चौध पदबाट अध्ययन गर्न गइरहेका छौं। आउनुहोस् रोमी 7 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, भाइ हो, के तिमीहरू जान्दैनौ म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ। पाउल भन्छन्, किनकि म व्यवस्था जान्नेहरूसँग बोल्दछु। मित्र, मोसेक व्यवस्था इसरायलीहरू वा यहुदीहरूलाई दिइएको थियो, तैपनि इसरायलीहरू वा यहुदीहरूले यसको पालन गर्न सकेनन्। यो कुराको याद राख्नुहोस् कि स्तिफनसले आफ्नो बचाउको सफाईमा भने प्रेरित 7:53 पदमा कि तिनीहरूले स्वर्गीय दूतहरूबाट ठहराएको व्यवस्था त पाए तर त्यसको पालन गरेनन्। पत्रुस यसलाई प्रेरित 15:10 पदमा यो व्यवस्थालाई एक जुवा भन्दछन्, जुन न त तिनीहरू आफैले र तिनीहरूको पुर्खाले न तिनीहरू स्वयंले बोक्न सके। अहिले पाउल एक नमूना दिन्छन् कि म सोच्दछु यो एक महान कुरा हो। अभाग्यवश धेरै मानिसहरू यसबाट विवाह र विवाह विच्छेदको लागि नियमहरू झिक्न कोशिश गर्दछन्। तर पाउल यहाँ विवाह र विवाह विच्छेदको बारेमा कुरा गरिरहेका छैन, बरु तिनी त्यस्तो घोषित व्यवस्थाद्वारा नमूना दिइरहेका छन् कि पत्नी जीवित पतिको अधीनको व्यवस्थाको करमा परेकी हुन्छे, तर पतिको मृत्युले तिनलाई पत्नीको स्थिति वा प्रतिष्ठाबाट स्वतन्त्र गर्दछ। दुई पदमा भनिएको छ, उदाहरणको लागि एउटी विवाहित स्त्री उसको पति बाचुन्जेल आफ्नो पतिसँग कानूनले बाँधिएको हुन्छ, तर यदि उसको पति मर्यो भने पनि सम्बन्धको कानूनबाट ऊ मुक्त हुन्छ। जबसम्म पति जीवित रहन्छ पत्नी आफ्नो पतिको अधीनमा हुन्छ, तर जब पति मर्दछ तिनी पूर्ण रूपमा आफ्नो पतिको व्यवस्थाबाट मुक्त हुन्छ। अर्को शब्दमा, यदि पति मर्यो भने पत्नी कति पनि पतिको पत्नी हुने छैनन्। तीन पदमा भनिएको छ, यसै गरी पति जीवित छँदै ऊ अर्को पुरूषसँग बस्न गई भने ऊ व्यभिचारिणी कहलाइन्छ, तर पति मर्यो भने ऊ त्यस कानूनबाट मुक्त हुन्छ र अर्को पुरूषसँग विवाह गरी भने पनि ऊ व्यभिचारिणी हुँदैनन्। यो पद अनुसार कुनै पनि परिस्थिति मुनि विवाह विच्छेद र पुनः विवाहको अनुमति गरिँदैन। हामीले पृष्ठभूमिको राम्ररी बुझ्न आवश्यक छ। मोसेक व्यवस्थाको मुनि के हुनेछ यदि कुनै पुरूष वा स्त्री विवाहमा बेइमानदार वा अविश्वासयोग्य भए? मानिलिऊ कुनै स्त्रीले त्यस्तो पुरूषसँग विवाह गर्दछिन् जो विभिन्न केटीहरूसँग प्रेम गरिहिड्ने प्ले बोय हुन्, जो तिनीप्रति अविश्वासयोग्य वा बेइमानदार हुन्छ, तब के हुन्छ? उसलाई पत्थरले प्रहार गरिएर मारिन्दछ व्यवस्था अनुसार। जब त्यो बेइमानदार पति को लास ढुङ्गाको थुप्रोमा पुरेको हुन्छ, निश्चय नै उसको पत्नी अर्को केटा वा पुरूषसँग विवाह गर्न स्वतन्त्र हुन्छन्। हाम्रा दिनहरूमा हामी मसेक व्यवस्थाको लागू गर्न सक्दैनौ। हामी यस्तो बेइमानदारहरूलाई पत्थरले प्रहार गरेर मार्न सक्दैनौ। अनि पाउल यहाँ हामीलाई विवाह विच्छेद र पुनः दोस्रो विवाहको बारेमा निर्देशनहरू दिइरहेका छैनन्। उसले यसको बारेमा अझै अर्कै स्थानमा दिने छन्। यहाँ पाउलले बनाइरहेको बिन्दु वा विषय चाहिँ यो हो, जब कुनै स्त्रीको पति मर्दछ तिनी कति पनि पत्नी रहने छैनन्, तिनी फेरि एक किसिमको एकल स्त्री हुनेछिन्। म सोच्दछु कि यो सभ्य मानिसहरूको बीचमा विश्वव्यापी सिद्धान्त हो। त्यहाँ हाम्रो दिनहरूमा त्यस्तो समय थियो जहाँ सती प्रथाको अभ्यास हुन्थ्यो, तर अन्य सभ्यता वा सभ्य देशले यस किसिमको अभ्यासको कहिले पनि पछ्याएको थिएन। पाउल निरन्तर पति र पत्नीको व्यवस्थाको विस्तार गर्दछन्। पाउले त्यो कुरामा ध्यान आकर्षण गर्दछन् कि एक पत्नीको स्थिति कस्तो छ जब तिनको पति जीवितै छन् र जब तिनको पति मर्दछन्। चार पदमा भनिएको छ, यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रिष्टको शरीरद्वारा व्यवस्थाको लेखि मरेका छौ, ताकि तिमीहरू अर्को मानिस अर्थात मृत्युबाट जीवित हुनुभएका ख्रिष्टसँग एक हौ र हामी परमेश्वरको निम्ति फल फलौं। अर्को शब्दमा उही किसिमले ए मेरा भाइ हो, तिमीहरू पनि अर्थात आत्मिक स्वभाव व्यवस्थाको लेखि मरेको थियो। व्यवस्थाले ख्रिष्टको शरीरको साधनद्वारा व्यवस्थाले तिमीहरूलाई मारेको थियो, ताकि तिमीहरू अर्कोसँग विवाह गर्न सक, अर्थात त्यससँग जो मृत्युबाट जिउनु भएको थियो, ताकि हामीले परमेश्वरको निम्ति फल उत्पन्न गराउन सकौं। पत्नीले ख्रिष्टमा विश्वासीहरूको प्रतिनिधित्व गर्दछ, दोस्रो पतिले ख्रिष्टको प्रतिनिधित्व गर्दछ, हामी उहाँसँग जोडिएका छौ। तर पहिलो पति चाहिँ को हो? आउनुहोस्, महान परमेश्वरको जनहरूले यो पहिलो पति को हुन् भन्ने बारेमा दिएको विभिन्न विचारको हेरौं। डाक्टर विलियम सन्डेले अर्थ खुलाइदिन्छन् कि यो पहिलो पति प्रभुमा विश्वासमा आउनभन्दा पहिलेको पुरानो अवस्था। डाक्टर स्टिप्लरले यो विचार दिन्छन् कि पहिलो पति ख्रिष्ट क्रुसमा टाँगिनु भएको हो। त्यसपछि डाक्टर विलियम आर नेभेलले यो विचार दिन्छन् कि यो पहिलो पति आदमको र उसमा हाम्रो स्थानको वा अवस्थाको प्रकट गर्दछ। म व्यक्तिगत रूपमा विश्वास गर्दछु कि अन्तिम अर्थ खुलाई चाहिँ सबभन्दा उक्तम उचित अर्थ खुलाई हुन सक्छ, किनभने यो पूरा खण्डभरि पाँच अध्यायबाट आरम्भ भएर जहाँ दुई अगुवापन वा हेडसिपको अर्थात आदम र ख्रिष्टको अर्थात पहिलो आदम र अन्तिम ख्रिष्टको पहिलो मानिस र दोस्रो मानिसको देखिसकेका छौं। हामी आदमसँग पुरानो आदमिक स्वभावद्वारा जोडिएका छौं। व्यवस्था पुरानो आदमिक स्वभावलाई नियन्त्रण गर्न दिएको थियो, तर यो शरीरको कमजोरीको कारण यसको नियन्त्रण गर्न त्यो असफल रह्यो। यसले व्यवस्था वास्तवमा इस्रायलीहरूको घाँटीको वरिपरि जाँतो झुण्ड्याएको जस्तै थियो। यसले तिनीहरूलाई कहिले पनि माथि उठाउन सकेन, बरु यसले तिनीहरूलाई करिब 1500 वर्षसम्म दासत्वमा राख्यो। यसको मागहरू पूरा गरिनै पर्दथ्यो, तर मानिसहरूले यसको माग पूरा गर्न सकेनन्। यो एक प्रकारको निन्दाको सेवा वा सहायता दिने कुरा थियो। यदि अन्य जाति विश्वासी बने र व्यवस्थाको ग्रहण गर्नु परे, उसको निम्ति पनि त्यहाँ कुनै आशा थिएन। पाउल भन्छन्, ख्रिष्ट उहाँको शरीरमा मर्नुभयो, हामी उहाँको मृत्युमा पहिचान गरिएका छौं र अहिले हामी व्यवस्थाको लेखि मरेका छौं र व्यवस्था हाम्रो लेखि मरेको छ। त्यो पहिलो पति आदम र हामी कति पनि त्यससँग जोडिएका छैनौं। अहिले हामी जीवित ख्रिष्टसँग जोडिएका छौं। हामी उहाँसँग मर्यौं र हामी उहाँसँग जी उठेका छौं। उहाँ दोस्रो पति हुनुहुन्छ जो जीवित ख्रिष्ट हुनुहुन्छ र जसले हामीलाई फलहरू फलाउन सहायता दिनुहुन्छ र योग्य बनाउनुहुन्छ। हामी कति पनि ख्रिष्टलाई शरीर अनुसार चिन्दैनौं, बरु उहाँ पुनरुत्थित ख्रिष्ट हुनुहुन्छ र हामी उहाँसँग जोडेका छौं। व्यवस्था ख्रिष्टमा नयाँ मानिसको निम्ति दिइएको थिएन। दोस्रो कोरिन्थी 5:17 पदले भन्छ, पुरानो कुराहरू बितिसके, सबै नयाँ भइसकेका छन्। विश्वासीहरू व्यवस्था मुनि छैनन्, तर अनुग्रह मुनि छन्। अहिले म एक हास्यास्पद कहानीको सुनाएर यसलाई स्पष्ट पार्न चाहन्छु, जुन मैले कलेजमा हुँदा सुनेको थिएँ। यो कथा अमेरिकामा गृहयुद्ध आरम्भ हुनभन्दा पहिलेको कुरा हो। अमेरिकामा एकजना सुन्दर अनि धनी पुरूष थिए। उसले एक सुन्दर पत्नीसँग विवाह गरे र तिनीहरू अति नै खुशीमा, हर्षमा र प्रेममा सँगसँगै रहन्थे। आपसमा अति नै धेरै माया गर्थे, प्रेम गर्थे। तब एक दिनको कुरा हो, पति बिरामी भएर एकासी मरे। यो पत्नीको निम्ति अति नै निराशको कुरा थियो, उदासको कुरा थियो, किनकि त्यस पत्नीले पनि उसलाई औधी नै माया गर्थे, प्रेम गर्थे। तब हामी देख्छौ तिनले एक अनौठो कुरा गरिन्। तिनले आफ्नो पतिको मरेको लासमा शरीरलाई नसुडाउने, नगलाउने, सुरक्षित आलु बनाइराख्ने अत्तर मसलाले लेपिन् र एक हावा नछिर्ने सिसाको बाकसमा त्यो पतिको लासलाई बसाइ राखिन् र त्यो आफ्नो विशाल घरको एक कोठामा राखिन् र त्यस पत्नीले बार बार आफ्नो पतिलाई देखेर आफ्नो मन बुझाउँथिन्। एक दिन तिनका साथीहरूले थाहा पाए कि यसले काम गर्दैन, काम खाँदैन र तिनलाई बाहिर अर्कै देशमा केही समयको निम्ति घुमफिर गर्नलाई पठाए, ताकि आफ्नो मनको व्यथालाई र चोटलाई बिर्सन सकुन्। त्यो स्त्री करिब 2 वर्ष जति विभिन्न राष्ट्रहरूमा घुमफिर गरिन्, डुलिन्। त्यसै बेला तिनले अर्को पतिलाई भेटाए
र आपसमा प्रेम गरे र उसलाई विवाह गरे। तिनीहरूको सुहागको निम्ति पहिलेको आफ्नो सुन्दर विशाल घरमा आफ्नो दुल्हालाई ल्याए र तिनले आफ्नो दुल्हालाई आफ्ना सबै बगैंचाहरू देखाए, त्यसपछि आफ्ना सबै घरको कोठाहरू देखाए। तर ती दुई नवदम्पतिले एक कोठामा देखे कि एक किसिमको बाकसमा मानिसलाई बसाइराखेको। जब यो देखे नयाँ दुल्हा छक्कै परे। उसले आफ्नो नवदुल्हीलाई भने, त्यो के हो प्रिय? तिनले वास्तवमा उसको बारेमा भुलिसकेकी थिइन्। तिनले उसलाई भनिन् कि त्यो तिनको पहिलो पति थिए। ती दुवैले निर्णय गरे कि यो समय चाहिँ त्यसलाई दफनाउने समय हो, जुन वास्तवमा गर्नलाई उचित कुरा पनि थियो, किनकि तिनले नयाँ पतिसँग विवाह गरेकी थिइन् र पहिलो पति मरेको थियो। अहिले म यो कुराको स्वीकार गर्दछु कि यो हास्यास्पद कथा हो, तर यो कथा चाहे सत्य होस् चाहे नहोस्, यो सत्य हो कि त्यहाँ आज थुप्रै विश्वासीहरू छन् जसले व्यवस्थाको खनेका छन्, तर तिनीहरूले व्यवस्थाको कहिले पुरेका छैनन्। तिनीहरूसँग त्यस किसिमको बाकसभित्र बसिरहेको व्यवस्था छ र तिनीहरू व्यवस्थाद्वारा पुरानो आधामिक स्वभावको शक्तिमा जिउन कोशिश गरिरहेका छन्। यो कस्तो हास्यास्पद! आज विश्वासीहरू जीवित ख्रिस्टसँग जोडिएका छन् र ख्रिस्टियन जीवन उहाँलाई खुशी तुल्याउनु हो। ओ, यो कति महत्वपूर्ण कुरा छ। पद पाँचमा भनिएको छ, जब हामी पाप स्वभावमा जीवन बिताइरहेका थियौं तब मृत्युको फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराएका हाम्रा पापमय कुअभिलाषहरूले हाम्रा अंगहरूमा काम गर्दथे। पहिलो कुरा यहाँ भनिएको छ, जब हामी शरीरमा थियौं। यसको मतलब जब हामी शरीरमा र व्यवस्थाको शारीरिक योजनामा थियौं, पापको उद्वेग व्यवस्थाद्वारा हाम्रा इन्द्रियहरूमा काम गर्यो र त्यस्तो पापहरूको उत्पादन गर्यो जुन व्यवस्थाले मृत्युको निम्ति निन्दा गर्नु पर्दथ्यो। शरीरमा हुनु भनेको चाहिँ पापमा जिइरहनु भनेको हो। भनिएको छ, जब हामी शरीरमा थियौं तब के त? तब व्यवस्थाद्वारा भएका पापी उद्वेगहरूले मृत्युको निम्ति फल उत्पन्न गराउनलाई हाम्रा इन्द्रियहरूमा काम गर्दथे। मतलब पापका चाल व्यवस्थाको ठिक विपरीतका काम गर्यो र व्यवस्थाद्वारा अति नै पापपूर्ण बनाइए कि व्यवस्था स्वयंद्वारा यसको निन्दा गरियो। मित्र, यहाँ प्रश्न छ, के तपाईँ आफ्नै शक्तिमा व्यवस्थाको पालन गर्न सक्नुहुन्छ? व्यवस्था एक किसिमको शरीरमा पहिराएका वा पहिराएको थियो र शरीरले व्यवस्थाको प्रतिबन्ध मुनि विद्रोह गर्यो, अर्थात शरीरले मतलब पापी स्वभावले त्यस्तो काम गर्यो जुन बिल्कुल व्यवस्थाको विपरीतको कुरा थियो। शरीरसँग व्यवस्थाको आज्ञाको पालन गर्ने कुनै क्षमता थिएन, शक्ति थिएन। यसरी हामी देख्छौ, शरीरले व्यवस्थाद्वारा लगाइएको ती प्रतिबन्धहरूको उल्लंघन गर्यो, जुनको परिणाम स्वरूप व्यवस्थाको उल्लंघनको निम्ति हटाउन नसकिने दण्ड ल्यायो, जुन मृत्यु थियो। छ पदमा भनिएको छ, हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखी मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं र हामी पुरानो लिखित विधानको अधीनमा होइन तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं। अनि सात र आठ पदमा पनि हामी पढ्छौं, हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन। यदि व्यवस्था नभए मैले पाप थाहा पाउने थिइन, किनकि तैंले लोभ नगर भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउने थिइन। तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्पन्न गरायो। व्यवस्था बिना त पाप मृत्यु वा मूर्द तुल्य हो। मित्र, तपाईँलाई यादै होला, पावल आफ्नो बहस पछाडि रोमी अध्याय छको एक पदबाट यो अभिव्यक्तको साथमा आरम्भ गरे थिए। तब हामी के भनौं? के हामी पापमा निरन्तर लागिरहौं? अहिले फेरि पावल भन्छन्, तब हामी के भनौं त? के व्यवस्था पाप हो? यो अध्यायको पहिलो खण्डमा पावल त्यो कुरा भनिरहेका देख्छौं कि व्यवस्था र पाप उही बराबरीको अवस्थामा छन्। यदि पापबाट मुक्त हुनु भनेको तात्पर्य व्यवस्थाबाट मुक्त हुनु भनेको हो भने तब के ती दुवै एउटै कुरा होइनन् र? पावलले यसको स्पष्ट पार्दछन्। तिनी भन्छन् त्यसो नहोस्। पावल अहिले देखाउनेछन् कि व्यवस्था असल छ, यसले परमेश्वरको इच्छाको प्रकट गर्दछ। समस्या व्यवस्थासँग होइन, तर समस्या र कठिनाई हामीसँग छ। शरीर नै गलत कुरामा छ र गलतमा छ, जुन पापी स्वभाव हो। पावल बाँकी निम्न पदहरूमा व्यक्तिगत बन्दछन्। यो कुराको विचार गर्नुहोस् कि पावलले पहिलो वस्तु सर्वनामको प्रयोग गर्दछन्, जस्तै म, मलाई, म, स्वयं। तिनीहरू त्यो खण्डमा 47 पल्ट उल्लेख भएका छन्। अनुभव चाहिँ पावल आफै स्वयं भित्र भएको संघर्ष थियो। तिनले परमेश्वरको निम्ति आफ्नै नयाँ स्वभावको शक्तिमा जिउन कोशिश गरे, तर उसले यो असम्भव भएको पत्ता लगाए। व्यवस्थाले पावललाई पापको प्रशस्तताको प्रकट गरिदियो। व्यवस्था उसको हृदयको एक्सरे थियो, त्यही नै व्यवस्थाले तपाईँ र मेरो निम्ति गर्दछ। यदि त्यसमा आफ्नो जीवन देखाउनुहुन्छ भने परमेश्वरको वचनलाई ऐना पनि भनिएको छ, यसले हामी कस्तो छौं त्यसको प्रकट गरिदिन्छ। तर यसले हाम्रो शरीरमा भएको मैला फोहोर दागलाई मेटाउन सक्दैन। तर पनि परमेश्वरसँग यसलाई मेटाउन एक स्थान छ, त्यो हो येशु ख्रिष्टको रगतको झरनाद्वारा, जहाँ जस्तो सुकै पापी पनि डुबल्की मारेर सबै पापका दोषहरू र दागहरूको मेटाउन र धुन सक्छन्। व्यवस्थाले पापको प्रशस्तताको प्रकट गर्दछ। व्यवस्था गलत होइन, तर पुरानो आदमिक स्वभाव अपराधी र दोषी छ। व्यवस्थामा भएको निषेधका अर्थीहरू निर्देशनहरूले शरीरका कमजोरीहरूको स्पष्ट पार्दछ। यसले देखाउँछ कि हामी पापी हौ। मित्र, तपाई मानिसहरूलाई देख्नुहुन्छ कि तिनीहरू ऐनामा हेरिन मन पराउँछन्? तिनीहरू आफैलाई ऐनामा हेर्न मन पराउँछन् कि तिनीहरू कस्ता छन्? तर तिनीहरू परमेश्वरको वचनमा हेरिन मन पराउँदैन, किनभने यसले हामी महान निन्दित पापी हौ भन्ने कुराको प्रकट गर्दछ। नौ पदमा भनिएको छ, व्यवस्था बिना रहँदा एकपल्ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागी उठ्यो र म चाहिँ मरे। व्यवस्था निन्दाको सेवा गर्ने कुरा थियो। व्यवस्थाले हामीलाई निन्दा गर्न भन्दा अरू केही गर्न सक्दैन। दश पदमा भनिएको छ, किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो र त्यसैद्वारा मलाई मार्यो। अमित्र, यो कस्तो दयनीय कुरा छ, जो व्यवस्थाद्वारा जिउन चाहन्छन् यसले उसलाई जीवनमा डोर्याउँदैन। जबकि यो सत्य हो कि परमेश्वरले व्यवस्था आठको एक पदमा भन्नुभयो, त्यो फल्ना आज्ञा पालन गर र तिमी जिउनेछौ। अनि यसको आज्ञा पालन गर्ने काम कठिनको थियो। दोष वा गल्ती व्यवस्थामा थिएन, तर त्यस व्यक्तिमा छ जसले सोच्यो कि व्यवस्थाले जीवनलाई शक्तिमा ल्याउनेछ। यसले त्यो कति पनि गरेन। यसले मानिसको पाप, दुष्टता, भ्रष्टताको र कमजोरीको र अयोग्यताको मात्र प्रकट गर्यो। यदि त्यहाँ जीवन दिन सक्ने व्यवस्था भए परमेश्वरले व्यवस्था दिनुहुने थियो, तर जीवन र ख्रिस्टियन जिउने कुरा व्यवस्थाद्वारा आउँदैन। यो कुराको नमूना दिएर स्पष्ट गर्न चाहन्छु, कार वा मोटर साइकल उपयोगी वस्तु हो, तर अयोग्य ड्राइभरको हातमा खतरामा र दुर्दशामा हुन सक्छ। भन्नु नै पर्ने हो भने यो मृत्यु ल्याउने साधन पनि हुन सक्छ। समस्या कारसँग छैन, तर गल्ती र समस्या ड्राइभरसँग छ। त्यस्तै गरी समस्या मानिसमा छ। मानिस नै दोषी हो, तर व्यवस्था होइन। एघार पदमा भनेको छ, किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो र त्यसैद्वारा मलाई मार्यो। पापको यहाँ फेरि व्यक्तिगतकरण गरिएको छ र एक परीक्षा गर्ने, जाँच गर्ने कुरा हो। पापले अदनको बगैंचाको बाहिर आफ्नो स्वयंको र परमेश्वरको सम्बन्धी परीक्षा गर्दछ। अदनको बगैंचामा शैतानले मानिसलाई यो कुरामा विश्वास गर्ने बनायो कि परमेश्वरलाई पूर्ण विश्वास गर्न भरोसा गर्न सकिँदैन, र त्यो मानिस देव बन्ने, देउता बन्ने योग्य थियो परमेश्वरको अलावा, यस्तो कुरा लगाइदियो। पाप एक त्यस्तो कुरा हो जुनले मानिसलाई त्यस्तो कुरामा विश्वास गर्ने वा गराईमा डोर्याउँछ कि तिनीहरूले व्यवस्थाको पालन गर्न सक्छन् र परमेश्वरको आवश्यक छैन। यो नै झुट विनाशको चिन्ह हो जुनको बारेमा तिनी कुरा गरिरहेका छन्, जुनले मृत्युमा डोर्याउँछ। पाउल भन्छन्, यो जीवनको निम्ति थियो, तर उसले पत्ता लगायो कि यसले उसलाई मृत्युतिर डोर्यायो। पापले अन्त्यमा मार्दछ, किनकि व्यवस्थाले पापको ज्ञान वा बोध ल्यायो, र मानिसले बनाउने कुनै बहाना छैन। फेरि यो कुराको याद राखौं, समस्या व्यवस्थासँग होइन तर मानिससँग छ। बाह्र पदमा भनिएको छ, व्यवस्था पवित्र छ र आज्ञा पवित्र, न्यायसंगत र असल छ। अमित्र, समस्या मानिसको समस्या हो, व्यवस्थाको होइन। अनि चौथ पदमा भनिएको छ, किनकि हामी जान्दछौ कि व्यवस्था आत्मिक हो, तर म चाहिँ शारीरिक हुँ र पापमै बेचिएको छु। यो अनौठो विरोधाभास हो। के यो असल कुराको विकृति रूप हो? आज्ञा, दश आज्ञा पूर्ण रूपमा जीवनको सूचित गर्न अयोग्य थियो। मानिससँग बाहिरबाट सहायता गरिन, मदत लिनै पर्दछ, किनभने आज्ञाहरूले, दश आज्ञाहरूले व्यवस्थाले पापको भयानकताको झन तीव्र गरिदियो। भनिएको छ, किनकि हामी जान्दछौ कि व्यवस्था आत्मिक हो, तर म चाहिँ शारीरिक हुँ र पापैमा बेचिएको छु। यो पावरको गवाही हो। व्यवस्था आत्मिक हो यस अर्थमा कि यो पवित्र आत्माद्वारा दिइएको थियो र यो परमेश्वरको वचनको एक भाग हो। अर्को शब्दमा यो शास्त्रमा एक अभिव्यक्त हो। उदाहरणको लागि पहिलो कोरन्थी 10:4 पदमा चट्टानलाई आत्मिक भनिएको छ, किनकि यो पवित्र आत्माद्वारा उत्पादन गरिएको थियो। उजाड स्थानमा इसरायलहरूले आत्मिक भोजन र आत्मिक पानी पिएथे, यस अर्थमा कि त्यो परमेश्वरको आत्माले प्रदान गर्नुभएको थियो। अगाडि पाउल भन्छन्, तर म चाहिँ शारीरिक हुँ, यसको मतलब म शरीरमा छु, यसको मतलब मासु र हड्डीको शरीर होइन, यो हाम्रो शरीर तटस्थ छ र दुवै असल र खराबको निम्ति प्रयोग गरिन सकिन्छ। यो मैले पहिले नै भनिसकेको छु कि एक प्रकारको मोटर कार गाडी जस्तै हो। शारीरिकले निश्चय नै पुरानो मनुष्यत्व, मन, दिमाग र आत्मा स्वभावको उल्लेख गर्दछ, अनि यसले शरीरलाई प्रयोग गर्दछ जुन वास्तवमा शरीर स्वयं नै पापसँग दूषित भएको छ। उदाहरणको निम्ति सानो बालकको अनुहार हेर्नुहोस्, त्यसपछि त्यस अनुहारलाई 50 वर्षपछि हेर्नुहोस्। पाप अरू त के, शरीरको सतहमाथि मेट्न नसकिने लाइनहरूमा लेखेको छ। शरीर असक्षम हो र यससँग परमेश्वरतिर बढ्ने कुनै शक्ति, योग्यता र सम्भावनाताहरू छैन। यो पापपूर्ण स्वभावद्वारा अधिपत्य गरिएको छ, अर्थात् जुनले हाँगा बिंगा, शाखा प्रशाखा, शरीर र मनको सबैभन्दा भित्री स्थानमा पुग्दछ। दिमागको मस्तिष्कको खण्ड केवल दुष्टताको खराबलाई सोचेर निकाल्ने एक साधन मात्र हो। मित्र, मानव हृदय सबभन्दा भ्रष्ट र दुष्ट हुन्छ। त्यसले दुष्ट र भ्रष्ट कामहरू गर्न चाहन्छ, अनि शरीरले त्यसको प्रतिक्रिया जनाउँछ वा साथ दिन्छ।
प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एक पल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।